بسم اللہ الرحمن الرحیم. السلام علیکم. 4 جنوری 2022 ٹیوزڈے. ہم آپ کے لیے کتاب حسنہ اور حسن آرا شروع کرنے جا رہے ہیں جس کے مصنف عمیرہ احمد ہیں. اس کتاب کے کل پیجز 192 ہیں. آپ یہ کتاب عظما اشرف کی آواز میں سنیں گے. مزید کتابوں کی ریکارڈنگ حاصل کرنے کے لیے آپ ہمارے اس نمبر پر رابطہ کریں 0306 7878222 یا ہماری ویب سائٹ وزٹ کریں www.kartaba.org www.qurtaba.org. تو آئیے سنتے ہیں اس کتاب کا پارٹ نمبر 1. حسنہ اور حسن آرا, مصنف عمیرہ احمد, علم و عرفان پبلشرز, الحمد مارکیٹ, 40 اردو بازار, لاہور, فون 7223584 7232336, فیکس نمبر 7352332, ویب سائٹ www.ilmoirfanpublishers.com, ای میل ایڈریس ilmoirfanpublishers@hotmail.com. جملہ حقوق بحق مصنفہ محفوظ ہیں. نام کتاب حسنہ اور حسن آرا, مصنفہ عمیرہ احمد, ناشر گلفراز احمد, علم و عرفان پبلشرز لاہور, مطبع زاہدہ نوید پرنٹرز لاہور, کمپوزنگ انیس احمد, سرورک حنا خالد, اشاعت 1 فروری 2007, اشاعت 5 مارچ 2009, قیمت 250 روپیز. انتصاب اپنے دوستوں کے نام. حسنہ اور حسن آرا پیج نمبر 7. پیش لفظ. حسنہ اور حسن آرا میں میری 4 تحریریں شامل ہیں. ان میں سے 3 تحریریں ایسی ہیں جو ڈائجسٹ میں شائع شدہ ہیں, مگر اب تک میں کتابی شکل میں آپ کے سامنے لانے سے گریزاں رہی. مگر ان تحریروں کو بالآخر کتابی شکل میں سامنے لانے کی وجہ میرے پبلشر اور قارئین کا اصرار تھا. یہ نہ ہوتا تو میں ان تحریروں کو ابھی بھی شائع نہ کرواتی. حسنہ اور حسن آرا میری دوسری ایسی تحریر ہے جو کسی ڈائجسٹ میں شائع ہونے کی بجائے سیدھا ایک کتاب کا حصہ بن رہی ہے. حسنہ اور حسن آرا میرا ٹی وی کے لیے پہلا منی سیریل بھی ہے, اور یہ ٹی وی کی تاریخ کے مہنگے ترین منی سیریز میں سے ایک ہے. اپنی تھیم کے لحاظ سے یہ آپ کو بہت متنازع لگے گا, مگر انسانی فطرت اس سے زیادہ حیران کن اور متنازع ہے. مجھے یہ کہانی اس لیے پسند ہے کیونکہ میں نے پہلی بار کسی تحریر میں کسی پرانے دور کی عکاسی کرنے کی کوشش کی ہے. اسے لکھتے ہوئے کچھ مشکل اس لیے پیش آئی کیونکہ زبان کا انتخاب کرنے میں ذرا احتیاط کا مظاہرہ کرنا پڑا. یہ میری اب تک کی واحد تحریر ہے جس میں انگلش کا ایک لفظ بھی استعمال نہیں ہوا. میرے جیسے نئی نسل کے لکھنے والوں کے لیے ایسا کرنا بہت مشکل ہے. اور آخر میں ایک بات, میرا تعلق پاپولر فکشن لکھنے والوں میں سے ہے, اور میری خواہش ہے کہ میری تحریروں کو اسی جنری کے معیار کے مطابق جج کیا جائے. میری تحریروں کو ادب سمجھ کر اس کے ادبی محاسن اور نقائص پر بحث نہ کی جائے. کسی بھی کتاب کو کامیاب بنانے کے لیے جتنی کوشش رائٹر کو کرنی پڑتی ہے, اتنی ہی کوشش پبلشر کو کرنی پڑتی ہے. پچھلے کچھ عرصے میں میری کتابوں کے حقوق اشاعت حاصل کرنے کے بعد علم عرفان پبلشر نے اس ذمہ داری کو میری توقعات سے زیادہ بہتر طور پر ادا کیا ہے. میں امید کرتی ہوں کہ اس کتاب کو پڑھنے کے بعد قارئین میری اس رائے سے اتفاق کریں گے. عمیرہ احمد. حسنہ اور حسن آرا پیج نمبر 9. بس میں کہتی ہوں بوا, حسنہ کا بوجھ سر سے اترے تو میں اور صوفی صاحب بھی حج کو نکلیں. دلشاد نے سروتے سے چھالیا کترتے ہوئے ایک گہرا سانس لے کر بوا سے کہا جو اس کے پاس ہی صحن کے تخت پر بیٹھی ہوئی تھی. میں تو اپنی سی کر رہی ہوں دلشاد, شہر کا ہر اچھا رشتہ لے کر تمہارے گھر آئی, مگر بس حسنہ کی قسمت. بوا نے بھی ایک گہرا سانس لیا اور پھر پان منہ میں رکھ لیا. ٹھیک کہا تم نے بوا, یہ ساری قسمت کی بات ہوتی ہے, مگر یہ تم ساتھ والے اکبر میاں کی ماں سے بات کیوں نہیں کرتی؟ دلشاد نے بالآخر ان سے اپنے دل کی بات کہی. ارے اکبر میاں کی ماں سے تو پہلے ہی پوچھ چکی ہوں میں, بوا نے بے حد ناگواری سے ہاتھ کا اشارہ کیا. ایک آفت کی پرکالہ ہے اس کی ماں, کہنے لگی ہم سایوں میں شادی نہ کریں گے, بیٹے کی بہو سارا دن اپنے ماں کے گھر گھسی رہے گی. ہمیں تو بوا دوسرے شہر کا رشتہ دکھاؤ تاکہ بہو مہینوں کے بعد اپنے میکے کا رخ کرے, بوا نے اکبر کی ماں کی نقل اتارتے ہوئے کہا. پھر بھی بوا تم ایک بار پھر بات کرو, شکل و صورت اچھی ہے لڑکے کی, چال چلن بھی اچھا ہے, اوپر سے پوری جائیداد کا اکلوتا وارث. نہ بہن نہ بھائی, یہ رشتہ ہو گیا تو میری حسنا تو راج کرے گی راج, دلشاد نے کہا. تم کہتی ہو تو ایک بار پھر بات کرتی ہوں, مگر ایمان سے کہتی ہوں بیٹے کو بوڑھا کر کے دم لے گی یہ عورت, سو سو نقص نکالتی ہے ہر لڑکی میں, پر میری حسنا کی تو ہمیشہ ہی تعریف کی ہے اس نے, دلشاد نے بے ساختہ کہا. منہ پر تو تعریفیں ہی کرتی ہے, اصل چھری تو پیٹ پیچھے پھیرتی ہے, پر خیر اب تم نے کہا ہے تو بات تو کرنی ہی پڑے گی. یہ صوفی صاحب نظر نہیں آ رہے گھر پر, بوا نے ادھر ادھر دیکھتے ہوئے یک دم موضوع بدلا. ہاں نماز پڑھنے نکلے ہیں, دلشاد نے مسکراتے ہوئے کہا. اللہ سلامت رکھے صوفی صاحب کو, لاکھوں میں ایک ہیں, سر کا تاج بنا کر رکھا ہے انہوں نے تمہیں, بوا نے بے حد فیاضی سے صوفی صاحب کی تعریف کی. بے شک بوا, ایسا میاں تو قسمت والی عورتوں کو ملتا ہے, میں تو خدا کا شکر ادا کرتے نہیں تھکتی. دلشاد نے بھی بے ساختہ صوفی صاحب کی تعریف کی. بے شک بے شک, ورنہ بیٹا نہ ہو تو میاں تو تانے دے دے کر ہی مار دیتے ہیں, وہ نہ ہو تو دوسری شادی کر لیتے ہیں, واقعی فرشتہ صفت آدمی ہے صوفی صاحب, اے پورے محلے میں ان جیسا آدمی نہیں. اچھا دلشاد میں چلتی ہوں, اب جلد ہی کوئی اچھی خبر لے کر آؤں گی, بوا نے بلاخر پان کی ایک اور گلوری اٹھاتے ہوئے کہا اور سلام کر کے دروازے کی طرف چل پڑی. دلشاد ایک گہرا سانس لے کر ایک بار پھر چھالیا کترنے لگی تھی, مگر اس کا ذہن بوا کی باتوں میں اٹکا ہوا تھا. حسنہ 20 سال کی ہونے کو آئی تھی اور ابھی تک اس کی کہیں شادی طے نہیں ہو پا رہی تھی. یہ دلشاد بیگم اور صوفی صاحب کے لیے بے حد پریشان کن بات تھی. خاندان کی ہر لڑکی 16ویں 17ویں سال میں بیاہی جا چکی تھی اور حسنہ اب خاندان میں واحد لڑکی تھی جس کی ابھی تک شادی نہیں ہوئی تھی. بظاہر اس کی شادی نہ ہونے کی کوئی وجہ سمجھ نہیں آ رہی تھی. حسنہ خوبصورت تھی, سگھڑ اور سلیقہ مند تھی, پھر صوفی صاحب کی اکلوتی اولاد تھی, بے حد حسب و نصب والے ماں باپ کی اکلوتی اولاد. اس کے باوجود اس کا رشتہ ابھی تک نہیں ہو پا رہا تھا. ایسا بھی نہیں تھا کہ اس کے لیے رشتے ہی نہیں آتے ہوں, اچھے اچھے خاندانوں سے حسنہ کے لیے رشتے آتے رہے. مگر شروع میں دلشاد بیگم اور صوفی صاحب ضرورت سے زیادہ چھان بین کرتے رہے, بعد میں یہ کام لڑکے والوں نے کرنا شروع کر دیا. 60 اور 70 کی دہائی میں بھی ان جیسے قدامت پرست گھرانوں میں بہت ساری چیزیں قابل اعتراض سمجھی جاتی تھیں. کئی گھرانوں کو حسنہ کے اکلوتے ہونے پر اعتراض تھا کیونکہ انہیں لگتا ماں باپ نے حسنہ کے ناز نخرے اٹھا کر اسے بگاڑ دیا ہوگا. کچھ گھرانوں کا خیال تھا کہ صوفی صاحب کو بیٹی کو قرآن کی تعلیم کے علاوہ اسکول کی تعلیم بھی دینی چاہیے تھی, کیونکہ حسنہ لکھنا پڑھنا نہیں جانتی تھی. بعض گھرانوں کو صوفی صاحب کے گھرانے کے رکھ رکھاؤ پر اعتراض ہوتا. جہاں گھر سے باہر اب بھی عورتیں ٹوپی والا برقع پہن کر نکلتی تھیں, اور بعض گھرانوں کو دولت منہ ہونے کے باوجود ان کے بے حد سادہ طرز زندگی پر. زمانہ بدل رہا تھا, مگر کم از کم اس کی کوئی جھلک بلند اقبال المعروف صوفی صاحب کے گھر نظر نہیں آتی تھی. وہ منڈی میں ایک بڑے اڑھڑتی تھے, آباؤ اجداد یہی کام کرتے آ رہے تھے اور انہوں نے کبھی اس سے ہٹ کر کچھ اور کرنے کا سوچا بھی نہیں تھا. جو اضافی کام پچھلے کچھ سالوں میں وہ کرنے لگے تھے وہ مسجد میں امامت کا تھا. امام صاحب کے نہ ہونے پر اکثر صوفی صاحب کو ہی محلے کی مسجد میں امامت کے لیے کھڑا کر دیا جاتا تھا اور وہ اسے جیسے اپنے لیے اعزاز سمجھتے ہوئے کرتے تھے. نیک شریف اور کھلے دل سے خیرات کرنے والے آدمی تھے. محلے میں کوئی ایسا نہیں تھا جسے صوفی صاحب سے کبھی کوئی شکایت پیدا ہوئی ہو۔ کچھ ایسا ہی حال دلشاد بیگم کا تھا۔ صوفی صاحب کی طرح وہ بھی ایک بہت اونچے اور بارسوخ خاندان سے تعلق رکھتی تھی۔ صوفی صاحب سے ان کی شادی 17 سال کی عمر میں ہوئی تھی اور دونوں میاں بیوی میں کمال کی محبت تھی۔ دلشاد بیگم میں 17 سال کی عمر میں بھی 40 سال کی عمر کی عورتوں والا رکھ رکھاؤ تھا۔ وہ نوکروں سے بھرے پرے گھر سے صوفی صاحب کے گھر میں آئی تھی، جہاں صوفی صاحب اور ان کے ماں باپ کے علاوہ اور کوئی نہیں تھا۔ صوفی صاحب کے خاندان میں زیادہ ملازم رکھنے کا کوئی رواج نہیں تھا، گھر کی بہوؤں کو خود ہی کام کرنا ہوتا تھا۔ اور دلشاد بیگم نے پہلے دن سے ماتھے پر ایک شکن لائے بغیر اس گھر کے طریقوں کو یوں اپنا لیا تھا کہ شادی کے 15 سال بعد جب وقفے سے ان کے ساس سسر کا انتقال ہوا تو ان کے ہوٹوں پر دلشاد کے گنوں کے ہی قصیدے تھے۔ دلشاد کو اپنے خاندانی ہونے پر جتنا ناز تھا، صوفی صاحب کو چہیتی بیوی ہونے پر اس سے زیادہ فخر۔ صوفی صاحب واقعی دلشاد پر جان چھڑکتے تھے۔ یہی وجہ تھی کہ شادی کے 15 سال گزر جانے پر بھی کوئی اولاد نہ ہونے اور ہر ایک کے اصرار، حتیٰ کہ دلشاد کی اجازت دے دینے پر بھی انہوں نے دوسری شادی نہیں کی۔ حسنہ 15 سال کے بعد ان کے ہاں پیدا ہوئی تھی، اور حسنہ کی پیدائش کے بعد دلشاد کے ہاں دوبارہ کبھی اولاد نہیں ہوئی۔ صوفی صاحب نے شادی کے 35 سال میں دلشاد کو کبھی ایک بار یہ چیز بتائی نہیں، اور بدلے میں دلشاد نے بھی صوفی صاحب کی جی جان سے خدمت کی۔ صوفی صاحب نے اگر دن کو رات کہا تو دلشاد کے لیے سوال ہی پیدا نہیں ہوتا تھا کہ وہ اسے رات نہ کہتی۔ اپنے خاندان کی عورتوں کی طرح وہ اطاعت، فرما برداری اور رکھ رکھاؤ میں اپنی مثال آپ تھی، اور اس بات کو ماننے اور سرہانے والے میکے، سسرال اور محلے میں دلشاد کو بہت لوگ ملے۔ یہی سارے گن دلشاد نے حسنہ کو بھی سکھائے تھے، اور اسے اس بات پر بڑا ناز تھا کہ اس کی بیٹی جیسی خاندانی لڑکی اب کہیں چراغ لے کر ڈھونڈنے سے بھی نہیں ملتی تھی۔ اس کے باوجود پریشانی یہ تھی کہ حسنہ ابھی تک ماں باپ کے گھر بیٹھی تھی، اور حسنہ کی پریشانی وہ واحد غم تھا جو ان دونوں لاحق تھا۔ حسنہ خود بھی ان دونوں بے حد اداس اور چپ رہنے لگی تھی، اور اس کی یہ حالت دلشاد اور صوفی صاحب کو مزید فکر مند کرتی تھی۔ وہ ان کی لاڈلی اکلوتی بیٹی تھی۔ آج تک ایسا نہیں ہوا تھا کہ حسنہ کو کوئی کمی ہوئی ہو، اس کی کوئی فرمائش پوری نہ ہوئی ہو، مگر اب جو کچھ ہو رہا تھا اس پر نہ دلشاد بیگم کا اختیار تھا نہ صوفی کا۔ کوشش اور دعا کے علاوہ وہ دونوں کچھ نہیں کر سکتے تھے، اور یہ کام وہ دونوں سالوں سے کرتے آ رہے تھے۔ تمہارے ابا ابھی تک نہیں آئے، اللہ خیر کرے، دلشاد نے بے حد بے تابی سے صحن میں ٹہلتے ہوئے بے حد پریشانی سے حسنہ سے بولی۔ وہ ابھی کچھ دیر پہلے ہی کمرے سے نکلی تھی۔ اماں نماز پڑھنے گئے ہیں، مسجد میں دیر سویر تو ہو ہی جاتی ہے۔ حسنہ نے قدرے لاپرواہی سے ماں کو تسلی دی۔ اتنی دیر تو کبھی نہیں ہوئی، دلشاد کی بے تابی میں کمی نہیں آئی۔ مولوی صاحب کے پاس بیٹھ گئے ہوں گے، آپ جانتے تو ہیں ابا کی عادت کو، پھر بھی اتنی دیر تو کبھی نہیں ہوتی۔ اس سے پہلے کہ دلشاد کچھ اور کہتی، صحن کے بیرونی دروازے پر بے حد شناسا دستک ہوئی۔ یہ لیں، آ گئے ابا، میں کہہ رہی تھی نا کہ آپ خواہ خواہ فکر کر رہی ہیں۔ حسنہ نے صحن کے نلکے سے سراہی کو بھر کر اندر ورامدے کی طرف جاتے ہوئے کہا، اس عمر میں اسی طرح فکر ہوتی ہے، تم جا کر کھانا لگاؤ۔ دلشاد نے مسکرا کر دروازے کی طرف جاتے ہوئے کہا، آج تو بہت دیر لگا دی آپ نے، میں پریشان ہو گئی تھی، کہاں رہ گئے۔ دروازہ کھولتے ہوئے دلشاد نے کہنا شروع کیا، اور پھر اس کا جملہ اس کے منہ میں ہی رہ گیا۔ صوفی صاحب کے عقب میں ایک برقعہ پوش لڑکی کھڑی تھی۔ آؤ، اندر آ جاؤ حسنارا، صوفی صاحب نے دلشاد سے نظریں چراتے ہوئے اس لڑکی سے کہا۔ برآمدے کی طرف سراہی لے جاتے ہوئے حسنہ نے پلٹ کر باپ کو دیکھا، اور قدرے حیرانی کے عالم میں رک گئی۔ دلشاد نے بھی بے حد حیرانی سے باری باری صوفی صاحب اور اس لڑکی کو دیکھا۔ जो अपने चेहरे को नकाब में छुपाए बेहद सलीके से उन्हें अदाब कह रही थी। दिलशाद ने उसके अंदाज और महमंदी के नक्शो निगार से सजे उसके खूबसूरत हाथों को देखा। दिलशाद ने उसके अंदाज और मेहंदी के नक्शो निगार से सजे उसके खूबसूरत हाथों को देखा, फिर कुछ ना समझ में आने वाले अंदाज में अदाब कहते हुए उसने सूफी साहब को देखा जो अब दरवाजा बंद कर रहे थे। हुस्ना उसी तरह दूर बरामदे में सुराही लिए दिलचस्पी से इस सारे मंजर को देख रही थी। हुस्न आरा ये दिलशाद है और दिलशाद ये हुस्न आरा है। सूफी साहब ने मध्यम आवाज में उन दोनों को एक दूसरे से मुतारिफ करवाया। मैंने पहचाना नहीं, दिलशाद ने मुस्कुराकर कदरे उलझे अंदाज में हुस्न आरा को देखा। ये मेरी दूसरी बीवी है, सूफी साहब ने कदरे झिझक कर दूर बरामदे में खड़ी हुस्ना को देखते हुए मध्यम आवाज में कहा। मगर वो आवाज किसी के लिए भी इतनी मध्यम नहीं थी कि सुनी ना जा सके। हुस्ना के हाथों से सुराही छूटकर फर्श पर जा गिरी। हुस्न आरा चौंक कर उसकी तरफ मुतवज्जा हुई, जबकि दिलशाद दोनों हाथ सीने पर रखे सफेद पड़ते चेहरे के साथ सूफी साहब को देख रही थी। क्या बेयकीनी सी बेयकीनी थी, दूसरी बीवी। हुस्ना इन्हें ऊपरी मंजिल पर ले जाओ, मेहमान खाने में कल एक कमरा ठीक करवा देना इनके लिए, सूफी साहब ने दिलशाद से नजरें चुराते हुए दूर खड़ी हुस्ना से कहा, जिसने बेहद शिकायती नजरों से बाप को देखा और फिर एक लफ्ज कहे बगैर अंदर चल पड़ी। जाए हुस्नारा, सूफी साहब ने उससे कहा। दिलशाद अभी भी पत्थर के मुजस्मे की तरह वहीं दरवाजे पर खड़ी थी। सूफी साहब का 35 साल में तराशा जाने वाला बुत 2 सेकंड्स में जमीन पर गिरकर चकनाचूर हो गया था। हुस्न आरा ने एक बार फिर दिलशाद को देखा और फिर अंदर चली गई। खाना लगाओ, सूफी साहब ने दिलशाद से नजरें चुराते हुए कहा और खुद भी सर पर से टोपी उतारते हुए अंदर चले गए। दिलशाद वहीं खड़ी उन्हें जाता देखती रही। दूसरी बीवी हुस्न आरा, उसका जहन अभी तक उन अल्फाज की गूंज से लरज रहा था। आखिर ये कैसे मुमकिन था कि यूं अचानक एक रात सूफी साहब एक दूसरी औरत को बीवी बनाकर घर ले आए, उनसे बात करते, उनसे पूछते, उनको बताते या कुछ नहीं तो अपनी किसी हरकत से दिलशाद को शुबा करने पर ही मजबूर कर देते। कुछ भी तो नहीं हुआ था, वो सीधे सीधे एक बीवी ले आए थे। एक बीवी दिलशाद की आंखों में सैलाब की तरह पानी उमंड आया था। उस घर में 35 साल की शादीशुदा जिंदगी में पहली बार सूफी साहब ने उन्हें रुलाया था। यह है मेहमान खाना, हुस्ना ने बेहद तीखे तेवरों के साथ अपने पीछे कमरे में दाखिल होती हुस्न आरा से कहा, जिसने एकदम अपने चेहरे से नकाब हटा लिया। हुस्ना को एक झटका लगा, वो बेहद हसीन नैनो नकुश की तकरीबन उसकी हम उम्र एक लड़की थी। बाप से गिला कुछ और बढ़ गया। एक गिलास पानी मिलेगा, हुस्नारा ने बेहद सुरीली आवाज में मुस्कुराते हुए हुस्ना को मुखातिब किया। वो कुछ कहे बगैर कमरे से निकल गई। चंद लम्हों के बाद जब वो पानी का गिलास लेकर कमरे में दाखिल हुई तो उसे एक झटका लगा। हुस्न आरा अब अपना बुरका उतार कर पलंग पर रख चुकी थी। वो बेहद चुस्त कमीज और चूड़ीदार पजामे में मलबूस थी और अब्बा ने आज तक मुझे कभी चूड़ीदार पजामा पहनने नहीं दिया, हुस्ना ने बेहद सरकशी से सोचा। पानी का गिलास उसके हाथ में देते हुए हुस्ना ने हुस्न आरा को एक बार फिर बेहद तनकीदी नजरों से सर से पांव तक देखा। आखिर अब्बा को ऐसी खूबसूरत लड़की कहां से मिली होगी। शुक्रिया, मुझे कपड़ों का एक जोड़ा मिल सकता है, हुस्न आरा ने एक बार फिर पानी का खाली ग्लास उसे वापस थमाते हुए उसके ख्यालात के तसलसल को तोड़ दिया। जो भी चाहिए एक दफा कहिए, मैं मुलाजमा नहीं हूं कि बार बार चक्कर काटती फिरूं, इस दफा हुस्ना ने बेहद तलखी से उससे कहा। बस और कुछ नहीं चाहिए, कपड़ों का एक जोड़ा, हुस्न आरा ने बेहद तहमुल से कहा। हुस्ना उसे घूरते हुए कमरे से निकल गई। हुस्न आरा ने कमरे का जायजा लेना शुरू किया, फिर कमरे की अकलौती खिड़की को खोलकर बाहर झांकने लगी। तभी हुस्ना दोबारा कमरे में दाखिल हुई, हाथ में पकड़ा जोड़ा पलंग पर फेंकते हुए वो खिड़की के पास आई और बेहद तलखी से खिड़की के पट बंद करते हुए बोली, हमारे घर की औरतें खिड़कियों में खड़ी नहीं होती, वो भी रात के इस वक्त। हुस्न आरा उसकी बात पर एकदम सुर्ख चेहरे के साथ शर्मिंदा होते हुए बोली, मुझे पता नहीं था। हुस्ना ने उसकी बात के जवाब में कुछ कहने की बजाय उसे बेहद अजीब नजरों से देखा, फिर कमरे से बाहर निकल गई। अम्मा या अब्बा ने क्या किया? दिलशाद ने बे अख्तियार अपनी आंखों से बहते आंसू साफ किए। वो तब से सहन के तख्त पर बैठी हुई थी, अंदर जाने की हिम्मत ही नहीं हो पा रही थी। सूफी साहब का और उनसे भी बढ़कर उस औरत का दोबारा सामना। दस्तरखान लगाया तुमने? उन्होंने हुस्ना के सवाल को मुकम्मल तौर पर नजरअंदाज करते हुए बेहद मुस्तहकम आवाज में हुस्ना से कहा, जो उनके पास आकर खड़ी हो गई थी। अम्मा आपने उसको देखा नहीं? उसकी उम्र मेरी जितनी होगी। दिलशाद ने चौंक कर हुस्ना को देखा, उनके दिल पर जैसे एक और घूंसा पड़ा। आखिर अब्बा को इस उम्र में हो क्या गया? फजूल बातें करने की जरूरत नहीं है, जाकर दस्तरखान लगाओ, तुम्हारे अब्बा को भूख लग रही होगी। हुस्ना ने हैरान होकर माँ को देखा, ये वो रद्द अमल नहीं था जिसकी वो तवक्का कर रही थी। दिलशाद उठकर अंदर चली गई। वो जानती थी वो वहां खड़ी रहेगी तो हुस्ना के सवाल जवाब भी जारी रहेंगे, और जो कुछ भी था वो बहरहाल हुस्ना को इस मामले में दखल अंदाज नहीं होने देना चाहती थी। हुस्ना ने इतनी आसानी से उसका पीछा नहीं छोड़ा। वो बावर्ची खाने में दिलशाद के पीछे आई। आप अब्बा से बात करें। क्या बात करूं? दिलशाद ने बेहद सपाट अंदाज में चपातियां बनाने के लिए तवा रखते हुए कहा। उनसे पूछे उन्होंने इस उम्र में क्या सोच कर शादी। लेकिन दिलशाद ने सख्ती से हुस्ना की बात काट दी, ये मेरी और तुम्हारे अब्बा की बात है और मुझे तुम्हारे मशवरों की जरूरत नहीं है। सालन गरम करो। हुस्ना नम आंखों से माँ को देखते हुए सालन की हंडिया दूसरे चूल्हे पर चढ़ाने लगी। उस रात पहली बार दिलशाद ने कई चपातियां बनाई, कई जलाई। हुस्ना खाने के बर्तन अंदर दस्तरखान पर ले जाती रही और ये सब कुछ देखती रही। माँ को सारी उम्र एक खानदानी औरत की तरह उसने इसी रख रखाव का मुजाहरा करते देखा था। छोटी छोटी बातों पर वावेला मचा देना ये खानदानी औरतों का वतीरा नहीं था, और दिलशाद बेगम भी इस वक्त इसी रख रखाव का सबूत दे रही थी। अब आप आ जाएं, बर्तन लगा दिए मैंने। हुस्ना ने चपातियों को चंगेर अंदर ले जाते हुए इस बार दिलशाद से कहा। दिलशाद का जी चाहा कहे, उसकी तो सारी उम्र के लिए भूख खत्म हो गई आज के बाद से। तुम चलो मैं आती हूँ, उसने हुस्ना से कहा और उठ खड़ी हुई। जिस वक्त वो खाने के कमरे में दाखिल हुई, सूफी साहब भी तकरीबन उसी वक्त अंदर आए। दस्तरखान पर एक नजर डालते ही उन्होंने कदरे खफगी के अंदाज में हुस्ना से कहा, हुस्न आरा के लिए बर्तन रखना भूल गई हुस्ना? याद रखो अब इस घर में चार लोग रहते हैं। हुस्ना ने बाप की झिड़की पर एक नजर दिलशाद को देखा, जो सपाट चेहरे के साथ दस्तरखान पर बैठ रही थी। जी, फिर उसने मध्यम आवाज में बाप से कहा और हुस्न आरा के लिए भी बर्तन रखने लगी। जाओ छोटी अम्मी को बुला लाओ। दिलशाद के दिल पर जैसे किसी ने आरा चलाया था, कुछ यही हाल हुस्ना का हुआ था। सूफी साहब हद कर रहे थे घर के बंटवारे के साथ साथ अकलौती औलाद के साथ रिश्ते का भी बंटवारा कर रहे थे। हुस्ना ने होंठ काटते हुए बाप को देखा, जो दस्तरखान पर बैठ रहे थे, और फिर उठकर हुस्न आरा को बुलाने के लिए चली गई। हुस्न आरा उसके कपड़े पहने पलंग पर नीम दराज थी। अब्बा खाने के लिए बुला रहे हैं, हुस्ना ने बुलंद आवाज में बेहद बेजारी से ऐलान किया। हुस्न आरा चौंक कर उसकी तरफ मतवज्जा हुई, फिर उठकर खड़े होते हुए लापरवाही से दुपट्टा गले में डाला और उसके साथ चलने लगी। हुस्ना को हैरत का झटका लगा, अब्बा के सामने इस तरह जाएंगी। उसका इशारा जिस तरफ था हुस्न आरा समझ गई थी। कदरे नादिम होकर उसने जैसे दुपट्टा सर पर टिकाने की कोशिश की और फिर हुस्ना से कहा, तुम्हारे कपड़े ठीक से सिले नहीं, बहुत ज्यादा खुले हैं। हमारे घर में औरतें ऐसे ही कपड़े पहनती हैं। आपके अपने कपड़े बहुत तंग हैं यहाँ, या फिर छोटे हो गए हैं आपको। हुस्ना ने इस पर जुमला कसा और फिर हुस्न आरा का रद्द अमल देखे बगैर बाहर निकल गई। हुस्न आरा चंद लम्हे खड़ी रह गई, फिर जैसे उसके होंठों पर एक मुस्कुराहट आई और वो बाहर निकल आई। जिस वक्त वो खाने के कमरे में पहुंची, दिलशाद और हुस्ना खाना खा रही थी जबकि सूफी साहब उसका इंतजार कर रहे थे। आओ आओ हुस्नारा, हम तुम्हारा ही इंतजार कर रहे थे, सूफी साहब ने ऐसे जाहिर किया जैसे वहां बैठे सब लोग हुस्नारा के मुंतजर थे। हुस्ना ने एक बार फिर बड़ी नाराजगी से दिलशाद को देखा, जो बाहर खाने की तरफ मुतवज्जा थी, मगर हुस्न आरा के कमरे में दाखिल होते ही उस पर पड़ने वाली एक नजर ही गोया उसके दिल का खून कर गई थी। वो वाकई हुस्ना की उम्र की थी और बला की हसीन थी। सूफी साहब के बुत के कुछ और टुकड़े हो गए थे। सूफी साहब ने हुस्न आरा को खाना निकाल कर दिया तो दिलशाद का रंज और बढ़ा। ये काम सूफी साहब पहले सिर्फ उसके और हुस्ना के लिए करते थे। आज उन दोनों ने खुद खाना ले लिया था और सूफी साहब एक दूसरी औरत पर ये नवाजिश कर रहे थे। खाना खाते खाते सूफी साहब को हिचकी आई। इससे पहले कि दिलशाद या हुस्ना कुछ करती, हुस्न आरा ने बर्क रफ्तारी से पानी का गिलास उठाकर सूफी साहब को दिया और बिस्मिल्लाह कहते हुए उनकी पुश्त को थपका। सूफी साहब ने कदरे हुज्जल होते हुए पानी पीते हुए चोर नजरों से दिलशाद और हुस्ना को देखा, जो यूं जाहिर कर रही थी जैसे वो ये सब कुछ नहीं देख रही थी। और पानी दूं सूफी साहब, हुस्न आरा ने बड़े अंदाज से सूफी साहब से कहा। दिलशाद और हुस्ना ने बेअख्तियार नजरे उठाकर हुस्न आरा को देखा, मगर वो मुकम्मल तौर पर सूफी साहब की तरफ मुतवज्जा थी। नहीं, तुम खाना खाओ, सूफी साहब ने उसे नरमी से मना किया। हुस्न आरा ने यकदम एक लुकमा तोड़ा और सूफी साहब के मुंह के सामने कर दिया। दिलशाद और हुस्ना के साथ साथ इस बार सूफी साहब भी हक्का बक्का रह गए थे। इस बार दिलशाद बर्दाश्त नहीं कर सकी थी। अपनी प्लेट को एक तरफ करते हुए वो तेजी से दस्तरखान से उठकर कमरे से निकल गई। हुस्ना ने भी यही किया। हुस्न आरा चौंक कर उन दोनों की तरफ मुतवज्जा हुई, फिर उसने कुछ नादिम होकर वो लुकमा नीचे प्लेट में रख दिया। कल हुस्न आरा के लिए घर का एक कमरा ठीक करवा देना। अपने साथ बाजार लेकर जाकर उसे कुछ कपड़े और जरूरत का सामान भी खरीद देना। सूफी खाने के बाद बहुत जल्द ही अंदर अपने कमरे में आ गए थे। उन्होंने दिलशाद से खाना छोड़ने की वजह पूछने की बजाय अलमारी खोलकर अपने कपड़े निकालते हुए उसे कुछ हिदायत दी। क्यों, मैं उसकी मुलाजमा हूँ, दिलशाद एकदम भड़क उठी। मैंने ऐसा कब कहा? सूफी साहब ने हैरान होते हुए उसे देखा। अगर आप उसे ब्याह कर घर ला सकते हैं तो बाजार जाकर खरीदारी भी करवा सकते हैं। ठीक है, मैं करवा दूंगा, सूफी साहब ने जैसे बात खत्म करने की कोशिश की। वो अलमारी से एक बार फिर अपने कपड़े ढूंढने लगे। दिलशाद कुछ देर खामोशी से उनसे किसी बात की तवक्का करती रही। फिर उसने बेहद रंज से सूफी साहब से कहा, मेरी खदमत में ऐसी क्या कमी रह गई हुस्ना के अब्बा, कि आपने उस बुढ़ापे में मेरे सर पर सौकल ना बिठाई। ऐसी बातें मत करो दिलशाद, मैंने कब कहा कि तुम्हारी खदमत में कोई कमी रह गई थी। मेरा और हुस्न आरा का जोड़ बस किस्मत में था, इसलिए वो इस घर में आ गई। सूफी साहब ने पलंग पर दिलशाद के पास आकर बैठते हुए कहा, आप इशा पढ़ने गए और मेरे लिए सौकल लेकर आ गए। दिलशाद ने जैसे तड़प कर कहा, तुम खुद ही तो कहा करती थी कि मैं दूसरी शादी कर लूं, कितना इसरार किया था तुमने, याद है तुम्हें? कई साल पहले की बात है वो, और तब तो आपने मेरी बात मानकर ना की, और अब? सूफी साहब ने दिलशाद की बात काटी। यहाँ इस किताब का ये पार्ट खत्म हुआ, अगले हिस्से में नेक्स्ट पार्ट सुनेंगे।